मेरा प्यारा देशवासीहरू नमस्कार। गत महिना हामी सबै दीपावलीको आनन्द लिइरहेका थियौँ। प्रत्येक वर्ष झैँ यसपल्ट दीपावलीको अवसरमा म फेरि एकपल्ट जवानहरूसित दीपावली मनाउनको निम्ति चीनको सीमामा गएको थिएँ। आइटिबिपीका जवान, सेनाका जवान, उनीहरू सबैसित हिमालयको चोटीमा दीपावली मनाए। म हरेकपल्ट जाँदछु तर यसपालिको दीपावलीको अनुभव अलिक फरक थियो। देशका 125 करोड देशवासीहरूले जुन अनौठो अन्दाजमा यो दीपावलीलाई सेनाका जवानहरूका निम्ति समर्पित गरे, सुरक्षा बलहरूलाई समर्पित गरे, यसको असर त्यहाँका हरेक जवानहरूको मुहारमा झल्किन्थ्यो। उनीहरू भावनाले भरिएका जस्ता देखिन्थे। अनि यति मात्र होइन, देशवासीहरूले जुन शुभकामनाहरू, सन्देशहरू पठाए, आफ्नो खुसीमा देशका सुरक्षा बलहरूलाई सामेल गरे, एउटा अद्भुत रेस्पोन्स थियो। अनि मानिसहरूले केवल सन्देश मात्र पठाएका थिएनन्, मनसित पनि जोडिएका थिए। कसैले कविता लेखे, कसैले चित्र बनाए, कसैले कार्टुन, कसैले भिडियो बनाए, अर्थात् भनौँ हरेक घर जवानहरूको चौकी झैँ देखिएको थियो। अनि जब पनि म यी चिठीहरू हेर्दथेँ तब मलाई खुबै आश्चर्य लाग्दथ्यो कि कति धेरै कल्पनाशीलता हो, कति भावनाहरू भरिएका छन्। अनि त्यसैमा माई गभलाई विचार आयो कि कतिपय छनौट गरिएका वस्तुहरू निकालेर त्यसैको एउटा कफी टेबल बुक बनाऊ, काम चलिरहेको छ। तपाईँहरू सबैको योगदानले देशका सैनिकका जवानहरूको भावनालाई, तपाईँहरू सबैको कल्पनाशीलताले देशका सुरक्षा बलहरूप्रति तपाईँको जुन भाव विश्व छ त्यसलाई यो ग्रन्थमा सङ्कलित गरिनेछ। सेनाका एकजना जवानले मलाई लेखे, प्रधानमन्त्रीज्यू, हामी सैनिकहरूको निम्ति होली, दीपावली, हरेक त्यौहार सीमामा हुँदछ। हरेक समय देशको सुरक्षामा डुबिरहन्छौँ हामी। हो, तर पनि त्यौहारको समयमा घरको याद आइ नै हाल्छ। तर साँचो भनौँ भने यसपल्ट यस्तो हामीलाई लागेन, यस्तो कहीँ पनि फिल भएन कि त्यौहार छ अनि म घरमा छुइनँ भनेर। यस्तो अनुभव भयो मानौ हामी पनि 125 करोड भारतवासीहरूसित दीपावली मनाइरहेका छौँ। मेरा प्यारा देशवासीहरू, जुन अनुभव यसपल्टको दीपावलीमा, यो माहौलमा जुन अनुभूति हाम्रा देशका सुरक्षा बलहरूको बीचमा, जवानहरूको बीचमा जागेको छ, के यो केवल कुनै न कुनै अवसरमा मात्र सीमित रहनुपर्छ? मेरो तपाईँहरूलाई अपील छ कि हामीले एउटा समाजको रूपमा, राष्ट्रको रूपमा आफ्नो स्वभाव बनाऊ, हाम्रो प्रकृति बनाऊ। कुनै पनि उत्सव होस्, त्यौहार होस्, खुसीको अवसर होस्, हाम्रा देशको सेनाका जवानहरूलाई कुनै न कुनै रूपमा हामीले सम्झना गरौँ। जब सम्पूर्ण राष्ट्र सेनाको साथमा खडा हुँदछ तब सेनाको ताकत 125 करोड गुणा बढ्दछ। केही दिन अघि जम्मू काश्मीरबाट त्यहाँका सबै गाउँका प्रधानहरू मलाई भेट्न आएका थिए। जम्मू काश्मीर पञ्चायत कन्फरेन्सका मानिसहरू थिए। काश्मीर घाटीका अलग अलग गाउँबाट आएका थिए उनीहरू। लगभग 40-50 जना प्रधानहरू थिए। धेरै बेरसम्म उनीहरूले मसित बातचित गरे। उनीहरू आफ्नो गाउँको विकासका कतिपय कुराहरू लिएर आएका थिए, कतिपय मागहरू लिएर आएका थिए। तर जब बातचितको क्रम सुरु भयो तब स्वाभाविक थियो घाटीको अवस्था, कानुन व्यवस्था, नानीहरूको भविष्य, यी सबै कुराहरू निस्कनु खुबै स्वाभाविक थियो। अनि यति धेरै प्रेमपूर्वक ढङ्गमा, खुल्ला रूपमा गाउँका यी प्रधानहरूले कुरा गरे। सबै कुराहरू मेरो हृदयलाई छुने खालका थिए। कुरै कुरामा काश्मीरमा जुन स्कुलहरू जलाइएका थिए त्यसको चर्चा पनि भयो। अनि मैले देखेँ कि जति दुःख हामी देशवासीहरूलाई हुँदछ यी प्रधानहरूलाई पनि त्यति नै पीडा भइरहेको थियो। अनि उनीहरू पनि मान्दथे कि स्कुल होइन, नानीहरूको भविष्य जलाइएको छ। मैले उनीहरूलाई आग्रह गरेँ कि तपाईँहरू गएर यी बालकहरूको भविष्यमाथि आफ्नो ध्यान केन्द्रित गर्नुहोस् भनेर। आज मलाई खुसी लागिरहेको छ कि काश्मीर घाटीबाट आएका यी सबै प्रधानहरूले मलाई जुन वचन दिएका थिए त्यसलाई वास्तवमा उनीहरूले निभाएका छन्। सबै मानिसहरूलाई उनीहरूले जागृत गराए। अहिले भर्खरै जब बोर्डको इक्जाम भयो, काश्मीरका बाल बालिकाहरूले लगभग 95% 95% काश्मीरका छात्र छात्राहरूले बोर्डको परीक्षामा भाग लिए। बोर्डको परीक्षामा यत्रो ठूलो संख्यामा विद्यार्थीहरू सम्मिलित हुनुले यस कुरातर्फ इसारा गर्दछ कि जम्मू काश्मीरका हाम्रा नानीहरू उज्जवल भविष्यको निम्ति शिक्षाको माध्यमबाट विकासको नयाँ उचाइहरूलाई प्राप्त गर्न दृढ संकल्पित छन्। उनीहरूको यस उत्साहको निम्ति म सबै छात्रहरूलाई अभिवादन गर्दछु, साथै उनका मातापिताहरू, आफन्तहरू, उनीहरूका शिक्षकहरूलाई अनि सबै ग्राम प्रधानहरूलाई पनि हृदयबाट धेरै धेरै बधाई दिँदछु। प्यारा दाजुभाइ दिदीबहिनीहरू, यसपल्ट जब मैले मन की बातको निम्ति मानिसहरूबाट सुझाव मागे त म भन्न सक्छु कि सबैको सुझावहरू एकै प्रकारका थिए। सबैले भनेका थिए कि 500 र 1000 नोटहरूमाथि विस्तारपूर्वक तपाईँले कुरा गर्नुहोस् भनेर। हुन त 8 नोभेम्बर राति 8 बजी राष्ट्रको नाम सम्बोधन गर्दै मैले देशमा सुधार ल्याउनको निम्ति एउटा महाअभियान आरम्भ गर्ने कुराको चर्चा गरेको थिएँ। जुन समयमा मैले यो निर्णय गरे तपाईँहरू समक्ष प्रस्तुत गरेको थिएँ, त्यस बेला पनि मैले तपाईँहरू समक्ष भनेको थिएँ कि निर्णय सामान्य छैन, कठिनाइहरूले भरिएको छ, तर निर्णय जति महत्त्वपूर्ण छ त्यति नै त्यस निर्णयलाई लागू गर्नु पनि महत्त्वपूर्ण छ। अनि मलाई यो पनि अनुमान थियो कि हाम्रा सामान्य जीवनमा अनेक प्रकारका नयाँ नयाँ कठिनाइहरूको सामना हामीले गर्नुपर्छ। त्यस बेला पनि मैले भनेको थिएँ कि निर्णय यति ठुलो छ, यसको प्रभावबाट बाहिर निस्कनको निम्ति हामीलाई 50 दिन त अवश्य लाग्नेछ, अनि मात्र गएर नर्मल अवस्थातर्फ हामीले कदम बढाउन सक्नेछौँ। 70 सालदेखि जुन बिमारीहरू हामीले झेलिरहेका छौँ त्यसबाट मुक्ति पाउने यो अभियान सरल हुन सक्दैन। तपाईँहरूको कठिनाइलाई म पनि राम्ररी बुझ्दछु, तर जब म तपाईँहरूको समर्थन देख्दछु, सहयोग देख्दछु, तपाईँहरूलाई भ्रमित गर्नको निम्ति अनेकन प्रयासहरू भइरहेका छन्, तथापि कहिलेकाहीँ मनलाई विचलित गर्ने घटनाहरू सामुन्ने आउँदछन्। तपाईँहरूले वास्तवमा यो मार्गलाई राम्रोसित बुझ्नु भएको छ, देशहितको यस कुरालाई तपाईँहरूले स्वीकार गर्नुभएको छ। 500 र 1000 नोट अनि यति ठुलो देश, यत्रो करेन्सीहरूको भरमार, अरबौँ खरबौँ नोटहरू अनि यो निर्णय सम्पूर्ण विश्वले खुबै ध्यानपूर्वक हेरिरहेको छ। हरेक अर्थशास्त्रीले यसको एनालाइसिस गरिरहेका छन्, मूल्याङ्कन गरिरहेका छन्। सम्पूर्ण विश्वले यस कुरालाई हेरिरहेको छ कि हिन्दुस्तानका 125 करोड देशवासीहरूले यत्रो कठिनाइहरू झेलेर पनि सफलता पाउलान् के भनेर विश्वको मनमा सायद प्रश्न चिन्ह हुन सक्छ। भारतलाई, भारतको 125 करोड देशवासीहरूप्रति केवल श्रद्धा नै श्रद्धा, विश्वास नै विश्वास छ कि 125 करोड देशवासीले आफ्नो संकल्प पूरा गरेर नै छोड्ने छन्, अनि हाम्रो देश सुनले झैँ हरेक प्रकारको तपहरूबाट निखरिएर बाहिर आउनेछ, अनि त्यसो हुनुको पछाडि यो देशका नागरिकहरूको योगदान हुनेछ, त्यसको कारण तपाईँ बन्नुहुनेछ, यो सफलताको मार्ग पनि तपाईँको कारणले गर्दा सम्भव भएको छ। सारा देशमा केन्द्र सरकार, राज्य सरकार, स्थानीय स्वराज संस्थानका इकाइहरू, 1,30,000 ब्याङ्क ब्रान्च, लाखौँ ब्याङ्कका कर्मचारी, 1.5 लाखभन्दा अधिक पोस्ट अफिस, 1,00,000 धेरै ब्याङ्क मित्र दिन रात यस काममा जुटेका छन्, समर्पित भावले जुटेका छन्। खाल खालका तनावहरू झेल्दै यी सबै खुबै शान्त चित्त लिएर यस कार्यलाई देश सेवाको एउटा यज्ञ मानेर एउटा महान परिवर्तनको प्रयास सम्झेर कार्यरत छन्। बिहान सुरु गर्दछन्, रात कहिले बित्यो भनेर थाहासम्म हुँदैन, तर पनि सबैले काम गरिरहेका छन्, अनि यसैको फलस्वरूप भारतले यसमा सफलता पाउनेछ, यो स्पष्ट रूपमा देखिएको छ। अनि मैले देखेको छु कि यत्रो कठिनाइहरूको बीचमा पनि ब्याङ्कका, पोस्ट अफिसका सबै मानिसहरू काममा लागेका छन्, अनि जब मानवताको मुद्दाको कुरा आउँदछ तब उनीहरू अरूभन्दा 2 पाइला अगाडि देखिएका छन्। कसैले मलाई भनेका छन् कि खण्डुवामा 1 बुजुर्ग व्यक्तिको एक्सिडेन्ट भएको थियो, अचानक पैसाको आवश्यकता पर्यो, त्यहाँ स्थानीय ब्याङ्कका कर्मचारीहरूको ध्यानमा यो कुरा पुग्यो, अनि मलाई यो कुरा जान्न पाउँदा खुसी लाग्यो कि ब्याङ्कका कर्मचारी स्वयं त्यस व्यक्तिको घरमा गएर पैसा दिए ताकि उसको उपचार हुन सकोस्। यस्तो त अनगन्ती मामिलाहरू हरेक दिन टिभीमा, मिडियामा, समाचारपत्रमा, बातचितमा अघि आइरहेका छन्। यस महायज्ञभित्र परिश्रम गर्ने, पुरुषार्थ गर्ने यी सबै साथीहरूलाई म हृदयबाट धन्यवाद दिँदछु। शक्तिको पहिचान त तब हुँदछ जब कसौटीलाई पार गरेर बाहिर आउँदछौँ। मलाई याद छ जब प्रधानमन्त्रीद्वारा जनधन योजनाको अभियान चलाइएको थियो अनि ब्याङ्कका कर्मचारीहरूले जुन रूपमा त्यस अभियानलाई आफ्नो काँधमा उठाएका थिए अनि जुन काम 70 वर्षमा भएको थिएन त्यसलाई उनीहरूले गरेर देखाए, उनीहरूको सामर्थ्यको परिचय भयो। आज फेरि एकपल्ट त्यस चुनौतीलाई उनीहरूले स्वीकार गरेका छन् अनि मलाई विश्वास छ कि 125 करोड देशवासीहरूको संकल्प, सबैको सामूहिक पुरुषार्थले यस राष्ट्रलाई एउटा नयाँ ताकत बनाएर छोड्नेछ। तर नराम्रो कुराहरू पनि यति धेरै फैलिएको छ कि आज पनि कतिपय मानिसहरूको कुआदत छुटेको छैन। अहिले पनि कतिपय मानिसहरूलाई लाग्दछ कि यो भ्रष्टाचारको पैसा, यो कालो धन, यो बेहिसाबी पैसा, यो बेनामी पैसा कुनै न कुनै बाटो खोजेर व्यवस्थामा फेरि ल्याउँछु भनेर उनीहरू अघि बढेका छन्। उनीहरू आफ्नो पैसा जोगाउनको निम्ति गैर कानुनी बाटो खोजिरहेका छन्। दुःखको कुरा यो छ कि यसमा पनि उनीहरूले गरिबहरूलाई नै उपयोग गर्ने विकल्प चुन्ने मन बनाएका छन्। गरिबहरूलाई भ्रमित गराएर, लालच अथवा प्रलोभनको कुरा गरेर, उनीहरूको खातामा पैसा हालेर अथवा उनीहरूलाई कुनै काममा लगाएर पैसा बचाउने प्रयास कतिपय मानिसहरूले गरिरहेका छन्। म यस्ता मानिसहरूलाई आज भन्न चाहन्छु, सुध्रनु नसुध्रनु तपाईँको विचार हो। कानुनको पालन गर्नु नगर्नु तपाईँको मर्जी, त्यो कानुनले हेर्नेछ के गर्नुपर्छ भनेर। तर कृपया गरी तपाईँले गरिबहरूको जीवनसित खेलवाड नगरिदिनुहोस्। तपाईँले यस्तो केही पनि नगर्नुहोला कि रेकर्डमा गरिबको नाम आओस् अनि पछि गएर जब जाँच हुनेछ त्यसबेला मेरा प्यारा गरिबहरूले तपाईँको पापको कारणले गर्दा कष्ट झेल्नु परोस्। बेनामी सम्पत्तिको निम्ति यत्रो कठोर कानुन बनिएको छ जो यसमा लागू हुनेछ। कत्रो कष्ट हुनेछ अनि सरकार चाहँदैन कि हाम्रा देशवासीहरूलाई कुनै प्रकारको कठिनाई होस् भनेर। मध्यप्रदेशका एकजना श्रीमान आशिषले यो 500 र 1000 माध्यमबाट भ्रष्टाचार र कालो धन विरुद्ध जुन लडाईँ सुरु भएको छ त्यसलाई उनले मलाई टेलिफोनद्वारा सराहना गरेका छन्। सर नमस्ते, मेरो नाम आशिष पारे हो। म ग्राम तिराली, तहसिल तिराली, जिल्ला हरदा, मध्यप्रदेशको एकजना आम नागरिक हुँ। तपाईँले जुन मुद्रा 1500 नोट बन्द गर्नुभएको छ यो खुबै सराहनीय छ। म चाहन्छु कि मन की बातमा कैयन उदाहरणहरू मानिसहरूलाई तपाईँले बताउनुहोस् कि उनीहरूले असुविधा सहन गरेर पनि राष्ट्रको उन्नतिको लागि यो कडा कदमको स्वागत गरेका छन्, जसद्वारा मानिसहरू एक प्रकारले उत्साहवर्धित हुनेछन् अनि राष्ट्र निर्माणको लागि क्यासलेस प्रणाली खुबै आवश्यक छ। अनि म सम्पूर्ण देशवासीहरूको साथमा छु अनि मलाई धेरै खुसी लागेको छ कि तपाईँले 1500 नोट बन्द गरिदिनुभयो। यसरी नै एउटा फोन मलाई कर्नाटकका श्रीमान येलप्पा बेलङ्करज्यूको तर्फबाट पनि आएको छ। मोदीज्यू नमस्ते, म कर्नाटकको कोपल डिस्ट्रिक्टको इस गाउँबाट येलप्पा बेलङ्कर बोलिरहेको छु। तपाईँलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु किनकि तपाईँले भन्नुभएको थियो कि राम्रो दिन आउने छ, तर कसैले पनि सोचेको थिएन कि यत्रो ठुलो कदम तपाईँले उठाउनु हुनेछ भनेर। 500 र 1000 नोट, यो सबै देखेर कालो धन र भ्रष्टाचारीहरूलाई तपाईँले चेतावनी दिनुभएको छ। हरेक भारतीय नागरिकहरूको निम्ति योभन्दा राम्रो दिन कहिले आउने छैन, यसैले म तपाईँलाई हृदयबाट धन्यवाद दिन चाहन्छु। कतिपय कुराहरू मिडियाको माध्यमबाट, मानिसहरूको माध्यमबाट, सरकारी सूत्रको माध्यमबाट जान्न पाइन्छ त काम गर्ने उत्साह पनि बढ्दछ। यति धेरै आनन्द आउँदछ, यत्रो गर्व लाग्दछ कि मेरो देशमा सामान्य मानवको कत्रो अद्भुत सामर्थ्य छ। महाराष्ट्रको अकोलामा नेसनल हाइवे NH6 त्यहाँ एउटा रेस्टुरेन्ट छ। उनले एउटा ठुलो बोर्ड लगाएका छन् त्यहाँ अनि त्यसमा लेखिएको छ, यदि तपाईँको गोजीमा पुरानो नोट छ अनि तपाईँ खाना खान चाहनुहुन्छ भने तपाईँले पैसाको चिन्ता नगर्नुहोला, यहाँबाट भोकै नजानुहोस्, खान अवश्य खानुहोस्। अनि फेरि जहिले तपाईँ यो मार्ग भएर फर्कने अवसर पाउनुहुन्छ त्यसबेला अवश्य तपाईँले पैसा दिएर जानुहोला। अनि मानिसहरू त्यहाँ जान्छन्, खाना खान्छन्, अनि दुई चार छ दिन पश्चात जब त्यो मार्ग भएर फर्कन्छन् त्यतिखेर पैसा पनि दिदछन्। यो हो हाम्रो देशको ताकत, जसमा सेवाभाव, त्यागको भावना पनि छ अनि प्रामाणिकता पनि छ। म चुनावमा चियामाथि चर्चा गर्दथेँ अनि सम्पूर्ण विश्वमा यो कुरा पुगिसकेको थियो। विश्वका कैयन देशका मानिसहरूले चियामाथि चर्चाको कुरा गर्न सिकेका थिए, तर मलाई थाहा छैन कि चियामाथि गरिने चर्चामा विवाह पनि हुँदो रहेछ। मलाई थाहा लाग्यो कि 17 नोभेम्बरमा सुरतमा एउटा यस्तो विवाह भयो जुन विवाह चियाको चर्चाबाट सुरु भएको थियो। गुजरातको सुरतमा एकजना छोरीले आफ्नो घरमा विवाहमा आएका मानिसहरूलाई केवल चिया मात्र पिलाइन्, अनि कुनै कार्यक्रम थिएन त्यहाँ, न त खानपिनको नै कुनै कार्यक्रम थियो, किनकि नोटबन्दीको कारणले केही कठिनाइ भएको थियो पैसाको। जन्तीहरूले पनि त्यसलाई त्यत्तिकै सम्मानले हेरे। सुरतका भरत मारू अनि दक्षा परमार, उनीहरूले आफ्नो विवाहको माध्यमबाट भ्रष्टाचार विरुद्ध, कालो धनको विरोधमा यो जुन लडाईँ चलिरहेको छ त्यसमा जुन योगदान दिएका छन् त्यो स्वयंमा प्रेरणादायी छ। नवविवाहित भरत र दक्षलाई म धेरै धेरै आशीर्वाद दिँदछु, अनि विवाहको महान अवसरलाई पनि यस महान यज्ञमा परिवर्तित गरेर एउटा नयाँ अवसरमा परिवर्तन गरिदिनु भएकोमा धेरै धेरै बधाई दिँदछु। अनि जब यस प्रकारको सङ्कटहरू आउँछन् मानिसहरूले त्यसबाट बाहिरिन खुबै राम्रो मार्गहरू पनि खोजी निकाल्दछन्। मैले एउटा टिभी न्युजमा देखेँ, राति धेरै ढिलो आएको थियो अनि हेरिरहेको थिएँ। आसाममा ढेकियाजुली भन्ने एउटा सानो गाउँ छ, टी वर्करहरू बस्दछन् त्यहाँ, अनि टी वर्करहरूले साप्ताहिक रूपमा पैसा पाउँदछन्। अहिले 2000 नोट पाएपछि उनीहरूले के गरे, चारजना छर छिमेकका महिलाहरू भेला भएर चारैजनाले एकसाथ गएर सामान किने अनि 2000 नोट पेमेन्ट गरे, त उनीहरूलाई सानो करेन्सीको आवश्यकता परेन किनकि चारैजनाले एकसाथ मिलेर सामान किनेका थिए अनि निश्चय गरे कि अर्को हप्ता भेटेर त्यसको हिसाब किताब गर्ने। मानिसहरूले आफ्नो समाधान खोजिरहेका छन् अनि यसको बदलाव पनि हेर्नुहोस्। सरकारलाई एउटा मेसेज आयो, आसामका टी गार्डनका मानिसहरू भनिरहेका छन् कि उनीहरूको गाउँमा एउटा एटिएम हुनुपर्छ भनेर। हेर्नुहोस् कसरी गाउँका जीवनमा पनि बदलाव आइरहेको छ। यस अभियानबाट कतिपय मानिसहरूले तत्काल लाभ पाएका छन्। देशलाई त आउने दिनहरूमा लाभ प्राप्त हुनेछ, तर कतिपय मानिसहरूलाई त तत्काल लाभ पुगेको छ। अलिकति हिसाब सोधे त के भयो, मैले साना साना जुन सहरहरू छन् त्यहाँको अलिकति जानकारी पाएको छु। लगभग 40-50 सहरहरूको जानकारी जुन मलाई प्राप्त भएको छ, यस नोटबन्दीको कारणले उनीहरूको जति पनि पुरानो पैसा बाँचेको थियो मानिसहरूले ट्याक्सको पैसा दिँदैन थिए। पानीको ट्याक्स, बिजुलीको ट्याक्स केही पनि उनीहरूले दिँदैन थिए। अनि तपाईँलाई राम्ररी थाहा छ, गरिब मानिसहरू दुई दिन अगाडि गएर आफ्नो पाई पाई भुक्तान गर्ने आदत राख्दछन्। यी जुन ठुला मानिसहरू हुन्छन् जसको पहुँच हुन्छ उनीहरूलाई थाहा छ कि कसैले पनि उनीहरूलाई सोधपुछ गर्ने छैन। त्यस्तै मानिसहरू पैसा तिर्न चाहँदैनन् अनि यसको लागि धेरै बकाया हुँदछ। हरेक म्युनिसिपालिटीले ट्याक्सको 50% मात्र मुस्किलले प्राप्त गर्दछन्। तर यसपल्ट 8 तारिकको यो निर्णयले गर्दा सबै मानिसहरू आफ्नो पुरानो नोटहरू जम्मा गर्नको निम्ति कुदे। 47 सहरी इकाइहरूमा गत वर्ष यो समयमा लगभग 3,350 करोड रुपियाँको ट्याक्स आएको थियो। तपाईँहरूलाई सुनेर आश्चर्य लाग्छ होला, आनन्द पनि हुँदो हो, यो एक हप्तामा त्यहाँ 13,000 करोड रुपियाँ जम्मा भएको छ। कहाँ 3,350 अनि कहाँ 13,000, त्यो पनि स्वयं आएर। अब ती म्युनिसिपालिटीमा 4 गुणा अधिक यो पैसा आएको छ, त स्वाभाविक हो गरिब बस्तीहरूमा गटरको व्यवस्था हुनेछ, पानीको व्यवस्था हुनेछ, आँगनवाडीको व्यवस्था हुनेछ। यस्तो त कैयन उदाहरणहरू पाइरहेका छौँ जसमा यसको सिधा सिधा लाभ पनि देखिन थालिएको छ। प्यारा दाजुभाइ दिदीबहिनीहरू, हाम्रो गाउँ, हाम्रो कृषक, यिनीहरू हाम्रो देशको अर्थव्यवस्थाको एउटा मजबुत धुरी हुन्। एकापट्टि अर्थव्यवस्थाको यो नयाँ बदलावको कारणले गर्दा कठिनाइहरूको बीचमा पनि हरेक नागरिकले आफैलाई एडजस्ट गरिरहेको छ। तर मेरा देशका कृषकहरूलाई आज म विशेष रूपले अभिनन्दन गर्न चाहन्छु। भर्खरै मैले यसपल्टको फसलको रोपाइको सम्बन्धमा आँकडाहरू लिइरहेको थिएँ। मलाई खुसी लाग्यो, चाहे त्यो गहुँ होस्, दाल होस् अथवा तिलहन, नोभेम्बरको 20 तारिकसम्मको जुन हिसाब मसित थियो, गत वर्षको तुलनामा यस वर्ष धेरै फसलको रोपाई भएको छ। कठिनाइहरूको बीचमा कृषकहरूले बाटो खोजेका छन्। सरकारले पनि कैयन महत्त्वपूर्ण निर्णयहरू लिएको छ, जसमा कृषक अनि गाउँहरूलाई प्राथमिकता दिइएको छ। त्यसपछि पनि कठिनाइहरू त छन्, तर मलाई विश्वास छ कि जुन कृषकले हाम्रो हरेक कठिनाइहरूलाई, प्राकृतिक कठिनाइहरूलाई झेल्दै सदैव खडा रहेका छन् अनि यो समयमा पनि उनीहरू डटेर खडा रहनेछन्। हाम्रा देशका साना व्यापारीहरू, उनीहरूले रोजगार पनि दिन्छन्, आर्थिक गतिविधि पनि बढाउँदछन्। पछिल्लो बजेटमा हामीले एउटा महत्त्वपूर्ण निर्णय गरेका थियौँ कि ठुला ठुला मल जस्तै गाउँको ससाना दोकानदारहरूले पनि अब 24 घन्टा आफ्नो व्यापार गर्न सक्नेछन्। कुनै कानूनले पनि उनीहरूलाई रोक्ने छैन, किनकि मेरो मत थियो ठुला ठुला मलहरूले 24 घन्टा पाउँछन् भने गरिब दोकानदारहरूले किन नपाउने। मुद्रा योजनाबाट उनीहरूलाई लोन दिने दिशामा धेरै इनिसिएटिभ लिएका छौँ। लाखौँ करोडौँ रुपियाँ मुद्रा योजनाबाट यस्ता ससाना मानिसहरूलाई दियौँ, किनकि यी साना कारोबारहरू करोडौँको संख्यामा मानिसहरूले अपनाउँदछन् अनि अरबौँ खरौँ रुपियाँको व्यापारलाई पनि गति दिँदछन्। तर यस निर्णयले गर्दा उनीहरूलाई पनि कष्ट हुनु स्वाभाविक थियो। मैले देखेँ कि अहिले हाम्रा यी ससाना व्यापारीहरू पनि टेक्नोलोजीको माध्यमबाट, मोबाइल एपको माध्यमबाट, मोबाइल ब्याङ्कको माध्यमबाट, क्रेडिट कार्डको माध्यमबाट आफ्नो तरिकाले ग्राहकहरूलाई सेवा दिइरहेका छन्। विश्वासको आधारमाथि पनि व्यापार गरिरहेका छन्। म हाम्रा साना व्यापारी दाजुभाइ दिदीबहिनीहरूलाई बताउन चाहन्छु कि अवसर छ, तपाईँ पनि डिजिटल दुनियाँमा प्रवेश गर्नुहोस्। तपाईँले पनि आफ्नो मोबाइल फोनमा ब्याङ्कहरूको एप डाउनलोड गर्नुहोस्। तपाईँ पनि क्रेडिट कार्डको लागि POS मसिन राख्नुहोस्। नोट बिना व्यापार कसरी गर्न सकिन्छ त्यसबारे तपाईँले पनि सिक्नुहोस्। हेर्नुहोस्, ठुला ठुला मलहरूले टेक्नोलोजीको माध्यमबाट आफ्नो व्यापार जसरी बढाउँदछन्, एउटा सानो व्यापारीले पनि यो सामान्य युजर फ्रेन्डली टेक्नोलोजी अप्नाएर आफ्नो व्यापार बढाउन सक्नेछ। बिग्रिने त कुरै छैन, बढाउने अवसर पाउनुहुनेछ। म तपाईँलाई निमन्त्रण दिन चाहन्छु कि क्यासलेस सोसाइटी बनाउनमा तपाईँले ठूलो योगदान दिन सक्नुहुनेछ। तपाईँले आफ्नो व्यापार बढाउनमा मोबाइल फोनमा पुरै ब्याङ्किङ व्यवस्था खडा गर्न सक्नुहुनेछ अनि अहिले नोटहरू बाहेक अरू पनि त्यस्ता अनेक विकल्पहरू छन् जसद्वारा हामीले आफ्नो कारोबार चलाउन सक्नेछौँ। टेक्नोलोजिकल मार्ग सेफ छ, सेक्युर छ अनि त्वरित छ। म चाहन्छु कि तपाईँले केवल यस अभियानलाई सफल गर्नको निम्ति सहयोग गर्नुहोस्। यति मात्र होइन, तपाईँले बदलावको पनि नेतृत्व गर्नुपर्छ अनि मलाई विश्वास छ कि तपाईँले त्यो काम अवश्य गर्न सक्नुहुनेछ। तपाईँले सम्पूर्ण गाउँको कारोबारमा यो टेक्नोलोजीको आधारमा यो काम गर्न सक्नुहुनेछ, मलाई विश्वास छ। म मजदुर भाइ बहिनीहरूलाई पनि भन्न चाहन्छु कि तपाईँको धेरै शोषण भएको छ। कागजमा तपाईँको पारिश्रमिक एउटा हुन्छ अनि हातमा अर्को, जब त्यो पारिश्रमिक आउँछ तब त्यो अर्कै हुन्छ। कहिलेकाहीँ पुरा पाइन्छ त बाहिर उभिएको व्यक्तिलाई उसको कट दिनुपर्छ अनि मजदुरहरूले बाध्यतावश यस शोषणलाई आफ्नो जीवनको हिस्सा बनाएका छन्। यो नयाँ व्यवस्थाबाट हामी चाहन्छौँ कि तपाईँको ब्याङ्कमा खाता होस्, तपाईँको पारिश्रमिकको पैसा त्यो खातामा जम्मा होस्, ताकि मिनिमम वेजेसको पनि पालन होस्। तपाईँले पैसा पुरा प्राप्त गर्नुपर्छ, कसैले कट गर्नु हुँदैन। तपाईँको शोषण नहोस् अनि एकपल्ट तपाईँको ब्याङ्क खातामा पैसा आएपछि त तपाईँ पनि त सानो मोबाइलमा कुनै ठुलो स्मार्टफोनको आवश्यकता छैन। हिजो आज त तपाईँको मोबाइल फोनले पनि ई बटुवेको काम गर्दछ। तपाईँले त्यसै फोनबाट छेउछाउको सानो तिनो दोकानबाट जे पनि किन्न सक्नुहुनेछ, त्यसैबाट पैसा पनि दिन सक्नुहुनेछ। यसैले म मजदुर भाइ बहिनीहरूलाई यस योजनामा सहभागी भइदिनको निम्ति विशेष आग्रह गर्दछु। किनकि आखिरकार यति ठुलो निर्णय मैले देशका गरिबहरूको लागि, कृषकहरूको लागि, मजदुरहरूको लागि, वञ्चितहरूको लागि अनि पीडितहरूको लागि लिएको छु। त्यसको बेनिफिट तपाईँहरूले पाउनुपर्छ। आज म विशेष रूपले युवा साथीहरूसित कुरा गर्न चाहन्छु। हामी विश्वमा खुबै होहल्लाका साथ भन्दछौँ कि भारत एउटा यस्तो देश हो जहाँ 65% जनसङ्ख्या 35 सालभन्दा कम्ती उमेरका छन्। तपाईँ मेरो देशको युवा अनि युवतीहरू, मलाई थाहा छ मेरो निर्णय त तपाईँहरूलाई मन परेको छ। मलाई यो पनि थाहा छ कि तपाईँहरूले यो निर्णयलाई समर्थन गर्नुहुन्छ। मलाई थाहा छ कि तपाईँहरूले यो कुरालाई सकारात्मक ढङ्गमा अगाडि बढाउनको निम्ति धेरै योगदान पनि दिनुहुन्छ। तर साथी हो, तपाईँहरू मेरो साँचो सिपाही हुनुहुन्छ, तपाईँहरू मेरो साँचो साथी हुनुहुन्छ। माँ भारतीको सेवा गर्ने एउटा अद्भुत अवसर हाम्रो सामु आएको छ। देशलाई आर्थिक उचाइमा लिएर जाने अवसर आएको छ। मेरा नौजवान साथीहरू हो, तपाईँहरू मलाई सहयोग गर्न सक्नुहुन्छ, मलाई साथ दिनुहुन्छ, यतिले मात्र काम पुरा हुने छैन। आजको दुनियाँको बारेमा जति अनुभव तपाईँलाई छ पुरानो पिँढीलाई छैन। हुनसक्छ तपाईँको परिवारमा ठुलो दाजुलाई थाहा नहुन सक्छ अनि आमा बाबा, काका काकी, मामा माइजूलाई पनि सायद थाहा छैन होला। तपाईँलाई एप भनेको के हो त्यो थाहा छ। अनलाइन ब्याङ्किङ, अनलाइन टिकट बुकिङ कसरी हुन्छ त्यो तपाईँलाई थाहा छ। तपाईँको लागि यी सबै कुराहरू खुबै सामान्य कुराहरू हुन् अनि तपाईँ यसको उपयोग पनि गर्नुहुन्छ। तर आज देशले जुन महान कार्य गर्न चाहेको छ, हाम्रो सपना छ क्यासलेस सोसाइटी। यो सही हो कि 100% क्यासलेस सोसाइटी सम्भव छैन, तर किन भारतले लेस क्यास सोसाइटीको सुरुवात नगर्ने? एकपल्ट यदि आज हामीले लेस क्यास सोसाइटीको सुरुवात गर्यौँ भने क्यासलेस सोसाइटीको लक्ष्य टाढो हुने छैन। अनि मलाई यसमा तपाईँहरूको फिजिकल सहायता चाहिन्छ, आफ्नो समय पनि चाहिन्छ, आफ्नो संकल्प पनि चाहिन्छ, अनि तपाईँले मलाई निराश गर्नुहुने छैन, मलाई विश्वास छ। किनकि हामी सबै हिन्दुस्तानको गरिबहरूको जीवन परिवर्तन गर्ने इच्छा भएका मानिसहरू हुँ। हामीलाई थाहा छ क्यासलेस सोसाइटीको लागि, डिजिटल ब्याङ्किङको लागि अथवा मोबाइल ब्याङ्किङको लागि हिजो आज कति धेरै अवसरहरू छन्। हरेक ब्याङ्कले अनलाइन सुविधा दिन्छ। हिन्दुस्तानको हरेक ब्याङ्कको आफ्नो मोबाइल एप छ, हरेक ब्याङ्कको आफ्नो वालेट छ। वालेटको सिधा सादा अर्थ हो ई बटुवा। धेरै प्रकारका कार्डहरू उपलब्ध छन्। जनधन योजना अन्तर्गत भारतका करोडौँ करोड गरिब परिवारहरूसित रुपे कार्ड छ अनि 8 तारिक पछि त जुन रुपे कार्डको उपयोग धेरै कम हुने गर्थ्यो भने अहिले गरिबहरूले पनि रुपे कार्डको उपयोग गर्न थालेका छन् अनि लगभग 300% वृद्धि देशमा भएको छ। जसरी मोबाइल फोनमा प्रिपेड कार्ड आउँदछ, त्यसरी नै ब्याङ्कहरूमा पनि पैसा खर्च गर्नको लागि प्रिपेड कार्ड पाइन्छ। एउटा उत्तम प्लेटफर्म हो कारोबार गर्नको लागि युपिआई, जसबाट तपाईँले कुनै वस्तु किन्न पनि सक्नुहुन्छ, पैसा पठाउन पनि सक्नुहुन्छ अनि पैसा लिन पनि सक्नुहुन्छ। अनि यो काम यति सिम्पल छ जसरी तपाईँले व्हाट्सएप पठाउनुहुन्छ। कोही पनि नपढेको व्यक्ति होस्, उसले पनि आज व्हाट्सएप कसरी पठाउनु पर्छ भन्ने कुरो जान्दछ। फरवर्ड कसरी गर्नुपर्छ त्यो उसलाई आउँछ। टेक्नोलोजी यति सरल भएर गएको छ कि यस कामको लागि कुनै ठुलो स्मार्टफोनको पनि आवश्यकता हुँदैन। साधारण जुन फिचर फोन हुन्छ त्यसबाट पनि क्यास ट्रान्सफर गर्न सकिन्छ। धोबी होस्, सब्जी विक्रेता होस्, दुध बेच्ने होस्, खबर कागज विक्रेता होस्, चिया बेच्ने, चाना बेच्ने, जो कसैले पनि यसको उपयोग सजिलैसित गर्न सक्नेछ। अनि मैले पनि यो व्यवस्थालाई अझै सरल बनाउनको निम्ति धेरै जोड दिएको छु। सबै ब्याङ्कहरू यस काममा लागेका छन्। अहिले त हामीले यो अनलाइन सर्चार्जको जुन खर्च आउँदथ्यो त्यसलाई पनि क्यान्सल गरेका छौँ। अरू पनि यस प्रकारको कार्ड आदिको जुन खर्च आउँदथ्यो त्यसलाई तपाईँहरूले देख्नुभएको होला। बितेको 2-4 दिनदेखि खबर कागजमा सबै खर्च समाप्त गरिदिएका छौँ ताकि क्यासलेस सोसाइटीको मुभमेन्टलाई बल मिलोस्। मेरा नौजवान साथीहरू, यति थोक भएर पनि एउटा सिङ्गो पिँढी यस्तो छ जो यी सबै कुराहरूसित अपरिचित छ अनि तपाईँहरू सबैले मलाई राम्रोसित थाहा छ यस महान कार्यमा सक्रिय हुनुहुन्छ। व्हाट्सएपमा जुन प्रकारले क्रिएटिभ मेसेज तपाईँले दिनुहुन्छ, स्लोगन, कविताहरू, कथाहरू, कार्टुन, नयाँ नयाँ कल्पना, हँस्यौली सबै कुराहरू म हेरिरहेको छु। अनि चुनौतीहरूको बिचमा यी हाम्रा युवा पिँढीको जुन सृजन शक्ति छ, यस्तो लाग्दछ जसरी यो भारत भूमिको विशेषता हो कि कुनै समयमा युद्धको मैदानमा गीताको जन्म भएको थियो, त्यसरी नै अहिले यत्रो ठुलो बदलावको परिस्थितिसित हामी जुझिरहेका छौँ भने तपाईँको भित्र पनि मौलिक क्रिएटिभिटी प्रकट भइरहेको छ। तर मेरा प्यारा नौजवान साथीहरू, म फेरि एकपल्ट भन्दछु, मलाई यस कामको निम्ति तपाईँको सहायता चाहिन्छ। म फेरि पनि भन्दछु, मलाई तपाईँहरूको सहयोग चाहिन्छ। अनि मलाई विश्वास छ मेरा देशका करोडौँ नौजवान साथीहरूले यो काम अवश्य गर्नेछन्। तपाईँले एउटा काम गर्नुहोस्, आजबाटै एउटा संकल्प लिनुहोस् कि तपाईँ स्वयं क्यासलेस सोसाइटीको लागि स्वयं यसमा सहभागी बन्नुहुनेछ। तपाईँको मोबाइल फोनमा अनलाइन खर्च गर्ने जति टेक्नोलोजी छ ती सबै उपलब्ध होलान्। यति मात्र नभएर हरेक दिन आधा घन्टा, एक घन्टा, दुई घन्टा समय निकालेर कम्तीमा पनि 10 परिवारहरूलाई तपाईँले यो टेक्नोलोजीको बारेमा, टेक्नोलोजीको उपयोग कसरी गर्न सकिन्छ, ब्याङ्कहरूको एप डाउनलोड कसरी गर्न सकिन्छ, आफ्नो खातामा भएको पैसालाई कसरी खर्च गरिन्छ, कसरी दोकानदारहरूलाई दिन सकिन्छ, अनि दोकानदारहरूलाई पनि व्यापार कसरी गर्न सकिन्छ भनेर सिकाउनुहोस्। तपाईँले स्वेच्छाले यो क्यासलेस सोसाइटी, यी नोटहरूको चक्करबाट बाहिर ल्याउने महाअभियान, देशलाई भ्रष्टाचार मुक्त बनाउने अभियान, कालोधन मुक्ति दिलाउने, कालोधनबाट मुक्ति दिलाउने अभियान, मानिसहरूलाई कठिनाई समस्याहरूबाट मुक्त गर्ने अभियान, यसलाई तपाईँले नेतृत्व गर्नुपर्छ। एकपल्ट मानिसहरूलाई रुपे कार्डको उपयोगिताको बारेमा सिकाउनुहोस्। सिकाउनुभयो भने त त्यो गरिबले तपाईँलाई आशीर्वाद दिनेछ। सामान्य नागरिकहरूलाई यी व्यवस्थाहरू सिकाउनु भयो भने सायद उसले सबै चिन्ताहरूबाट मुक्ति पाउनेछ। अनि यो काम यदि हिन्दुस्तानका नौजवानहरूले गर्न थाले बेसी समय लाग्ने छैन। एक महिनाको समय अवधिमा हामी विश्वमा एउटा नयाँ आधुनिक हिन्दुस्तानको रूपमा खडा हुन सक्नेछौँ। अनि यो काम तपाईँले आफ्नो मोबाइल फोनद्वारा गर्न सक्नुहुनेछ। दिनै पछि 10 घरहरूमा गएर गर्न सक्नुहुनेछ। प्रतिदिन 10 घरहरूलाई यसमा सामेल गर्न सक्नुहुनेछ। म तपाईँलाई निमन्त्रणा दिँदछु, आउनुहोस्। केवल समर्थन मात्र होइन, हामीले यस परिवर्तनको सेनानी बन्नुपर्छ अनि परिवर्तन लिएरै छाड्नेछौँ। देशलाई भ्रष्टाचार औ कालोधनबाट मुक्त गर्ने यो लडाइँलाई हामीले अगाडि बढाउनेछौँ। अनि विश्वमा यस्ता थुप्रै देशहरू छन् जहाँका नौजवानहरूले त्यस राष्ट्रको जीवनमा परिवर्तन गरिदिएका छन्। अनि यो कुरा हामीले मान्नुपर्छ, जुन बदलाउ ल्याइन्छ त्यो बदलाउ नौजवानहरूले ल्याउँदछन्, क्रान्ति ल्याउँदछन्, अनि ती सबै युवाहरूले गर्दा हुँदछ। केन्या, जसले एउटा ठुलो बेडा उठाएको थियो, एमपेसा एउटा यस्तो मोबाइल व्यवस्था खडा गरेका थिए, टेक्नोलोजीको उपयोग गरे, एमपेसा नाम राखे, अनि आज लगभग अफ्रिकाको यस इलाकामा, केन्यामा सम्पूर्ण कारोबार यसमा सिफ्ट हुने तयारी भइरहेको छ। एउटा ठुलो क्रान्ति गरेको छ यो देशले। मेरा नौजवानहरू, म फेरि एकपल्ट खुबै आग्रहसित तपाईँहरूलाई भन्दछु कि तपाईँहरूले यस अभियानलाई अगाडि बढाउनुहोस्। हरेक स्कुल, कलेज, युनिभर्सिटी, एनसिसी, एनएसएस सामूहिक रूपले, व्यक्तिगत रूपले यस कामलाई गर्नको निम्ति म तपाईँहरूलाई निमन्त्रणा दिँदछु। हामीले यस कुरालाई अगाडि बढाउनुपर्छ। देशको उत्तम सेवा गर्ने अवसर प्राप्त भएको छ, यसलाई नगुमाउनुहोस्। प्यारा भाइ बहिनीहरू, हाम्रो देशका एकजना महान कवि हरिवंश राय बच्चनज्यूको आज जन्म जयन्तीको दिन हो। अनि आज हरिवंश रायज्यूको जन्मदिनमा श्रीमान अमिताभ बच्चनज्यूले स्वच्छता अभियानको लागि एउटा नारा दिएका छन्। तपाईँले देख्नुभएको होला, यस शताब्दीका सर्वाधिक लोकप्रिय कलाकार अमिताभ बच्चनज्यूले स्वच्छताको अभियानलाई दिलो ज्यान दिएर अघि बढाइरहेका छन्। यस्तो लाग्दछ कि स्वच्छताको विषय उनको रग रगमा फैलिएको छ, अनि त्यसैले त आफ्नो पिताको जन्म जयन्तीमा पनि उनलाई स्वच्छताको कुरा नै याद आयो। उनले लेखेका छन् कि हरिवंश रायज्यूको एउटा कविता छ, अनि त्यसको एक पङ्क्ति उनले लेखेका छन्, माटोको तन मस्तीको मन क्षणिक जीवन मेरो परिचय। हरिवंश रायज्यू यसको माध्यमबाट आफ्नो परिचय दिनुहुन्थ्यो, माटोको तन मस्तीको मन क्षणिक जीवन मेरो परिचय। त उनका सुपुत्र श्रीमान अमिताभ बच्चनज्यूले रग रगमा स्वच्छताको मिसन दौडिरहेछ उनले मलाई हरिवंश रायज्यूको कवितालाई उल्लेख गर्दै लेखेर पठाउनु भएको छ। स्वच्छतन, स्वच्छ मन, स्वच्छ भारत मेरो परिचय। म हरिवंश रायज्यूलाई आदरपूर्वक प्रणाम गर्दछु। श्रीमान अमिताभ ज्यूलाई पनि मन की बातमा यसरी सामेल हुनुभएकोमा अनि स्वच्छताको कामलाई अगाडि बढाइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। मेरा प्यारा देशवासीहरू, अब त मन की बातको माध्यमबाट तपाईँको विचार, तपाईँको भावनाहरू, तपाईँको पत्रहरूको माध्यमबाट माई गभमा नरेन्द्र मोदी एपले लगातार मलाई तपाईँहरूसित जोडेर राख्दछ। अहिले त 11 बजे यो मन की बात हुँदछ, तर प्रादेशिक भाषाहरूमा यसलाई पुरा गर्ने बित्तिकै सुरु गर्नेछौँ। म आकाशवाणीको पनि आभारी छु। यो जुन नयाँ इनिसिएटिभ उनीहरूले लिएका छन्, त्यसबाट हिन्दी भाषा प्रचलित नभएका ठाउँहरूमा पनि मेरा देशवासीहरूले यसलाई आआफ्नो भाषामा सुन्न पाउनेछन्। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद।